नमस्कार, कार्यक्रम जनतासँग जनप्रतिनिधिमा स्वागत छ। कार्यक्रम प्रस्तुता म पुष्प बराल। कार्यक्रम जनतासँग जनप्रतिनिधि रेडियो भिजन 91.6 MHz र इन्टरनेटमा www.radiovision.com.np बाट प्रत्येक शुक्रबार साँझ 7 बजेको टप 7 न्युज पछि शिव सताक्षी नगरपालिकासँग सम्बन्धित रहेर नगरपालिकाको सहकार्यमा यो कार्यक्रम प्रसारण हुने गर्दछ। कार्यक्रममा हामी स्थानीय तहले कसरी विकास निर्माणका कामहरू गरिरहेको छ, साथै त्यहाँका जनताहरूको अपेक्षा लगायत सम्पूर्ण विषयवस्तुलाई समेटेर कार्यक्रम उत्पादन गर्ने गर्दछौँ। सुरु गरौँ आजको कार्यक्रम जनतासँग जनप्रतिनिधि। यति बेला मुलुक COVID-19 अथवा कोरोना भाइरसका कारण सङ्कटग्रस्त अवस्थामा पुगेको छ। करिब 6 महिनादेखि विद्यालयहरू बन्द अवस्थामा रहेका छन्। सम्पूर्ण शैक्षिक गतिविधि प्राय ठप्प रहेको छ। केही महिना अघिदेखि भर्चुअल माध्यमबाट अनलाइन पठन पाठन भने कतिपय ठाउँमा भइरहेको छ। यसका साथसाथै शिव सताक्षी नगरपालिकामा शैक्षिक क्षेत्रमा नगरले कसरी काम गरिरहेको छ, साथै केन्द्र सरकार र प्रदेश सरकारले शिव सताक्षी नगरपालिकामा शैक्षिक उन्नतिका निम्ति के कस्तो बजेटको व्यवस्था गरेको छ लगायत शिव सताक्षी नगरपालिकाको समग्र शिक्षाको अवस्था कस्तो छ भनेर बुझ्ने प्रयास गरेका छौँ। आज हामीले शिव सताक्षी नगरपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्र दाहालसँग विशेष कुराकानी गरेका छौँ। सुनौ उहाँसँग गरिएको यो कुराकानी। सुरेन्द्र सर, नमस्कार सर। अहिले हामी शिक्षाका बारेमा केही कुराकानी गर्न गइरहेका छौँ। शिव सताक्षी नगरपालिकामा यो सङ्कटका बेलामा शिक्षाको अवस्था कस्तो छ? त्यहाँ विद्यार्थीहरूले अहिले कसरी सिकाइलाई अगाडि बढाउँदै हुनुहुन्छ सर? के छ अवस्था?
धन्यवाद सर। हामीले यो कोरोनाबाट सङ्क्रमित भइसकेको अवस्थामा र लकडाउनको समयमा हामीले चैत 7 गतेदेखि नियमित रूपमा पठन पाठन गर्न सकिनौँ। बिचमा आएर शिक्षा विज्ञान तथा प्राविधिक मन्त्रालयले बालबालिकाको शिक्षण सिकाइका लागि बालबालिकाको नतिजा दिने, त्यसपछि भर्न थाल्ने भनेर एउटा निर्देशन जारी भएको थियो। हामीले असारको सुरुमा त्यो सुरुवात पनि गऱ्यौँ, तर त्यसमा पनि यो कोरोनाको सङ्क्रमण बढ्दै गएको र केन्द्रबाट स्पष्ट निर्देशनहरू हामीलाई प्राप्त भइ नसकेको कारणले गर्दाखेरि नियमित रूपमा त्यो कार्यक्रम सञ्चालन हुन सकेन। त्यसै गरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले 2077 साल भदौमा सिकाइ सहजीकरण निर्देशिका भन्ने जारी गर्यो, जसअनुसार 5 वटा क्षेत्रमा बालबालिकाको वैकल्पिक सिकाइ प्रणालीबाट बालबालिकामा सिकाइ गर्ने भनेर चाहिँ निर्देशिका आए पश्चात हामीले शिव सताक्षी नगरपालिकाभित्रका सबै 35 वटा विद्यालयका प्रधानाध्यापकहरू, क्याप्सन इन्टरसङ्घका पदाधिकारीहरू, संस्थागत विद्यालयका पदाधिकारीहरू र कार्यपालिकाको बैठक समेतबाट निर्णय गरेर 1 गतेदेखि नियमित रूपमा वैकल्पिक माध्यमबाट चलाउने भनेर हामीले सुरुवात गरेका छौँ। जसअनुसार पहिलो हप्तामा विद्यार्थी भर्ना गर्ने, त्यसको रजिस्ट्रेसन गर्ने, टेक्स्ट बुकहरू बच्चाको हातमा पुर्याउने र अभिभावकहरूसँग समन्वय गरेर 5 वटा वैकल्पिक विधिहरूमा इन्टरनेटको सुविधा भएको अथवा टेलिभिजनको सुविधा भएको अथवा रेडियोको भएको अथवा केही पनि नभएकोलाई कसरी गर्ने भन्ने र एउटा मूल्याङ्कन फारम थियो, त्यो सर्वेक्षण फारम पनि भरिसकेको अवस्था छ। र अहिले चाहिँ हाम्रोमा कुनै पनि इन्टरनेटको सुविधा नभएको धेरै सङ्ख्या भएको कारणले गर्दाखेरि विद्यालयहरूले अभिभावकहरूको समन्वयमा स्थानीय स्तरमा चौतारोहरू, सामुदायिक भवनहरू, मन्दिरहरू र विद्यालयकोमा पनि एउटा केन्द्र बनाएर वैकल्पिक सिकाइ केन्द्रको रूपमा छरिएर, गाउँभरि छरिएर शिक्षण सिकाइ गरिरहेका छौँ। अहिले हाम्रो सुरुवात भइसकेको छ। यसमा चाहिँ नेपाल सरकारले तोकेको निश्चित स्वास्थ्यका मापदण्डहरू पुरा गरेर गर्ने गरिएको छ। जता गर्दा कुनै ठाउँमा मास्क पुगेन, सेनिटाइजर भएन भन्ने कुरा पनि भइरहेको छ। हामीले बच्चालाई मास्क चाहिँ अभिभावक दिएर अनुरोध गरिरहेछौँ र विद्यालयलाई साबुन पानीले अनिवार्य रूपमा हात धोएर मात्रै बच्चालाई चाहिँ सिकाइ समूहमा राख्ने भनेर भनेका छौँ। त्यसको लागि शिव सताक्षी नगरपालिकाले सबै सामुदायिक विद्यालयहरूलाई ज्वरो नाप्नको लागि थर्मल गन उपलब्ध गराएको छ। त्यसै गरी उनीहरूको लिखित दस्तावेजको लागि कति बालबालिकालाई सबैलाई त पुग्दो छैन तर विपन्न वर्गका बालबालिकालाई पुग्ने गरीको लागि कतिको पनि अभ्यासिकाहरू पनि व्यवस्थापन गरेका छौँ। पहिलो चरणको सामग्री गइसकेको छ र दोस्रो चरणको सामग्री यो आइतबार सोमबारसम्ममा विद्यालय विद्यालयमा मा पुर्याएर एटलिस्ट केही नभए पनि होमवर्क चाहिँ बच्चालाई दिनुपर्छ, त्यसले सिकाइ भन्ने त हुन्छ भनेर हामी लागिरहेका छौँ। अहिलेको हाम्रो
हजुर सर, यो COVID-19 को महामारी को रूप में नेपाल में फैलिँदै गएको अवस्था में अहिले कतिपय विद्यालय में क्वारेन्टाइन बनाएर राख्ने अवस्था छ। शिवसताक्षी नगरपालिका में विद्यालय में क्वारेन्टाइन निर्माण गरिएको छ कि छैन अथवा त्यस छ भने त्यसलाई अन्यत्र सार्ने तपाईहरुले के पहल गर्दै हुन्छ?
हामीले सुरुवाती क्वारेन्टाइनको सुरुवाती चरणदेखि नै हामीले हाम्रो समायोजन भएको विद्यालय थियो एउटा धर्ना प्रावि भन्ने, त्यही धर्ना प्राविमा हामीले क्वारेन्टाइन बनायौँ अनि त्यहाँ चाहिँ क्वारेन्टाइनमा राख्ने क्लाइन्टहरूको सङ्ख्या बढ्दै गएकोले नजिकको 87 प्राविलाई पनि हामीले बनाएका छौँ। 87 प्रावि भनेको यो शिवसताक्षी नगरपालिकाको सबभन्दा न्यून विद्यालय विद्यार्थी भएको विद्यालय हो। त्यसमा जम्मा जम्मै 1-540 हो हाराहारीमा विद्यार्थी छन् र यो सिकाइ सहजीकरण निर्देशिका जारी भइसकेपछि हामीले 30-40 बच्चाहरूको लागि गाउँमै टोल टोलमै सिकाइ केन्द्र बनाएका छौँ हामीले र विद्यालयलाई पनि अब हामीले कोभिड अस्पताल भनेर प्रदेश सरकारबाट पैसा आइसकेका छ, हामीले त्यो विद्यालय छोडेर धर्ना प्राविलाई नै कोभिड अस्पतालको रूपमा प्रयोग गर्छौँ र यो क्वारेन्टाइन भएको विद्यालय हामी
भनेपछि त्यहाँ त्यहाँ पढ्दै गरेका विद्यार्थीलाई कुनै पनि समस्या हुने छैन सर?
हामी कुनै पनि समस्या हुन दिनौँ किनभने त्यो विद्यालयकै 500 मिटरको उत्तरपट्टि राष्ट्रिय रमणीय माध्यमिक विद्यालय छ।
हजुर,
भएन भने हामी त्यहाँ सिफ्ट पनि गरिहाल्छौँ, त्यसमा कुनै अभिभावकहरूबाट गुनासो आउन दिनौँ र बच्चाहरूले हामीले चाहिँ हाम्रो विद्यालयमा क्वारेन्टाइन भएको छ हामीले सिक्न पाइनौँ भन्ने कुरा चाहिँ त्यो गुनासो आउन दिनौँ।
हजुर, अझै पनि सर अलिकति प्रश्न बनाइदिनु, अहिले पनि सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको आर्थिक अवस्था अत्यन्तै न्यून छ, कतिपयसँग मोबाइल फोन पनि हुँदैन, अरू कम्प्युटरहरूको कुरा त अलिक परै छाडौँ। अब त्यस्तो अवस्थामा चाहिँ विद्यार्थीहरूले भर्चुअल शिक्षा भनौँ अनलाइन शिक्षालाई कसरी ग्रहण गर्छन्, कसरी हेर्नु भएको छ, समग्रमा तपाईँहरूको मिटिङमा कस्तो कुरा कस्तो निर्णय भएको छ सर?
हामीले त्यो सम्बन्धमा चाहिँ प्रधानाध्यापकहरूसँग र संस्थागत विद्यालयकाहरूसँग सन्दर्भ गरौँ। भर्चुअल कक्षाको लागि नेपाल सरकारले पनि अहिले विभिन्न टेलिभिजन माध्यमबाट इन्टरनेट माध्यमबाट उपलब्ध गराइदिइरहेको छ। ठुलो क्लासको लागि केही बच्चाहरूलाई त्यो उपयोगी पनि हुँदो रहेछ र 8 कक्षाभन्दा मुनिकोलाई उपयोगी नहुनु चाहिँ देखिएन थियो, किनभने हाम्रा बच्चा भनेका घरमा अध्ययन नगर्ने बच्चा हुन्छन् हाम्रा प्रायः, किनभने घर आएपछि कामले गर्दाखेरि हुँदैनन्, अब इन्टरनेटको सुविधा पनि हुँदैन, त्यस्तो बच्चाको लागि चाहिँ सिकाइ केन्द्र बनाउने भनेको छ। हिजोका दिनमा विद्यार्थी विद्यालयमा आउँथे, आजका दिनमा शिक्षकले गाउँ गाउँमा 8-10 बच्चालाई एक ठाउँमा पारेर बच्चा भए ठाउँमा शिक्षक गएको अवस्था छ अहिले।
हजुर, यो सङ्कटको बेलामा जसरी पनि हामीले उहाँहरूको भविष्यप्रति सचेत हुनु जरुरी नै छ। अब अलिकति शैक्षिक सुधारका कुराहरूमा हेरौँ सर, स्थानीय तह निर्वाचन स्थानीय तह कार्यान्वयनमा जब आइसकेपछि अहिले शैक्षिक सुधारका निम्ति शिवसताक्षीमा बजेटको अवस्था के पाउनुभयो सर?
हामीले नेपाल सरकारबाट नियमित पाउने सशस्त्र अनुदानको अतिरिक्त गत वर्ष हामीले प्रदेश सरकारबाट झन्नै 60-70 लाख बराबरको विद्यालयमा इन्टरनेट सुविधाको लागि, खानेपानीको लागि र शौचालयको लागि अथवा घेराघेराको लागि भनेर हामीले 60-70 लाख रुपियाँसम्मको हामीले सुविधाहरू पाएको छ। त्यसै गरी सङ्घीय सांसद र प्रदेश सांसद विकास कोषकोबाट पनि हाम्रोमा यो पटक झन्डै 8 विद्यालयहरू चाहिँ विद्यालयको भवनहरू बनाइदिनु भएको छ उहाँहरूले र नगरले गत वर्ष 1,20,00,000 रुपियाँ दिएको थियो, यसपालि 1 करोड रुपियाँ छ। त्यसमा चाहिँ हामीले सबैभन्दा बच्चालाई धेरै कुरा र जग मजबुत बनाउनु पर्ने भनेको इसिडीको सहयोगी कार्यकर्ता भन्ने हुन्, बाल विकास केन्द्र सहयोगी कार्यकर्ताहरूको तालिमलाई पनि अलिकति पैसा हामीले गत वर्ष पनि छुट्याएको थियो, हामीले तालिम गरौँ, योपल्ट पनि गर्छौँ। र उहाँहरूको न्यून पारिश्रमिक भएको कारणले गर्दाखेरि हामीले सबै त्यस्ता विद्यालय कर्मचारी सहयोग कार्यकर्ताहरूलाई वार्षिक 18,000 दरले इन्सेन्टिभ पनि दिएका छौँ हामीले। त्यसको अतिरिक्त विद्यालयमा अब विभिन्न किसिमका स्टेसनरी अथवा विद्यालयभित्रका सरसफाई आदि इत्यादि कुराहरूमा स्टेसनरीमा नेपाल सरकारबाट विनियोजन भएको रकमले पुग्दैन भनेर हरेक माविलाई हामीले 1,50,000 दरले, आधारभूत विद्यालय 1 कक्षालाई 1,00,000 दरले र 1 कक्षालाई 75,000 दरले हामीले गत वर्ष दियौँ, जसले गर्दाखेरि विद्यालयको एउटा व्यवस्थापकीय पक्षमा सुधार आउने भनेर हामीले गरेका छौँ। अब हाम्रो अर्को टार्गेट भनेको र गत वर्ष हामीले विपन्न बच्चाहरूका लागि कपी पेन्सिल कपी दिउँ हामीले डटपेन दिउँ र जाडोको लुगा भनेर स्वेटरहरू वितरण गऱ्यौँ हामीले, जसको पहुँच विद्यालयसम्म तिनै कारणले गर्दाखेरि हुँदैन
सुरेन्द्र सर। अझै हजुरसँग अझै प्रश्न हुन चाहन्छु। तपाईँ त लामो समयसँग देखि चाहिँ शिक्षासँगै सम्बन्धित हुनुहुन्छ, तपाईँको एउटा अनुभव पनि छ। अहिलेसम्म सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास घट्दो क्रममा रहेको छ भनौँ, निजी विद्यालयतर्फ उहाँहरूको आकर्षण छ, बरु चाहिँ एक साग खाने आफ्नो नानीहरूलाई चाहिँ निजी विद्यालयमै पढाउनु पर्ने भन्ने छ। तर यतिका बजेट हामीले प्रयोग गर्दा पनि अझै पनि अभिभावक र विद्यार्थीको विश्वास जित्न नसक्नुको कारण के रहेछ सर? अब के गर्नु पर्ला?
होइन, गर्नुपर्ने कुरा अझै होला भने, म आजभन्दा 10 वर्ष अगाडि यही क्षेत्रको विद्यालय निरीक्षकको रूपमा थिएँ म यहाँ। तपाईँ एउटा सानो उदाहरण सुनाउँछु, 70 सालसम्म विद्यालय निरीक्षकको रूपमा यही क्षेत्र हेरेँ। मलाई त्यतिखेर सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले उजुरी के गर्नुहुन्छ भने, हाम्रा राम्रा बच्चाहरूलाई संस्थागत विद्यालयले लगिए, उहाँहरूले फकाइ फुलाइ गरेर त्यता लगे, हामीले स्थानान्तर प्रमाणपत्र पनि दिएका छैनौँ भनेर हरेक प्रभाव बैठकमा उहाँहरू मलाई उजुरी गर्नुहुन्थ्यो। र त्यसको ठ्याक्कै मैले यहाँ छोडेको 6 वर्षपछि म फेरि यही नगरपालिकाको शिक्षा हेर्ने आउँदाखेरि मसँग अहिले पनि 10-12 विद्यालयका निवेदन छन्, हाम्रा संस्थागत विद्यालयका बच्चाहरू चाहिँ सामुदायिक विद्यालयले लगिदिए, ती बेसी फर्काउने व्यवस्था गर्नु पऱ्यो, आफ्ना आफ्ना बच्चा पढाउनु पऱ्यो, हाम्रा बच्चा उता गए भन्ने उजुरी आइरहेको छ। ट्याक्कै उल्टो अवस्था छ। र अहिले शिवसत्ताशीका 35-35 विद्यालयमा मावि चलेका विद्यालयहरूको फेरिको संस्थागत विद्यालयका धेरै बच्चाहरू चाहिँ सामुदायिक विद्यालयमा आकर्षित भएर गइसकेका छन्। अहिले करिब करिब हेर्ने भने राष्ट्रिय सङ्गढीमा माध्यमिक विद्यालय हेरौँ, लालपानी हेरौँ, बाल्मीकुञ्ज हेरौँ, भगवतीमा विशेषमा हेरौँ, भानुमावि लालजोडा हेऱ्यौँ, होइन, लक्ष्मीनारायण मावि छ, अनि तल हाम्रो शिवगञ्ज माविमा त्यही अवस्था छ। तलको वार्ड नम्बर 6 सरस्वती प्रावि भन्नेमा त स्टिडीमै 80 विद्यार्थी छन्, गाडी खोजेर ल्याएर भए पनि उसले सिकाएको छ। त्यस कारणले अहिलेको परिस्थितिमा संस्थागतभन्दा सामुदायिक विद्यालयमा
अहिले चाहिँ विशेष गरी सुरेन्द्र सर, जुन विद्यालयमा प्राविधिक शिक्षालाई चाहिँ प्राथमिकता दिएको छ, प्राविधिक शिक्षा लागू गरिएको छ, त्यहाँ विद्यार्थीको अलिक आकर्षण देखिन्छ। अहिले हाम्रो नगरले प्राविधिक शिक्षालाई चाहिँ आफ्नो नगर क्षेत्रका विद्यालयमा चाहिँ पढाइ गर्ने अथवा पढाइ लागू गर्ने विषयमा तपाईँहरूले कसरी पहल गर्दै हुनुहुन्छ? अहिले कहाँ कहाँ चाहिँ कुन कुन विद्यालयमा प्राविधिक शिक्षा पढाइ हुन्छ र आगामी दिनमा तपाईँहरूले के योजना बनाउनु भएको छ सर?
यो प्राविधिक शिक्षालय भनेको 2 किसिमका हुन्छन् है। एउटा 9 क्लासदेखि 12 क्लाससम्म नेपाल सरकारको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वार्षिक रूपमा कोटा दिएर 9-12 डिप्लोमा तहसम्मको भनेको 1-3 वर्षको बराबरको चाहिँ गर्ने गरेका छ। 9 नै प्राविधिक सुरु हुन्छ। त्यो हाम्रो भानुमावि लालजोडामा छ राम्रो, त्यसलाई हामीले पनि त्यो गाडी सञ्चालनको भनेर इन्सेन्टिभहरू दिएको छ हामीले, उहाँहरूले नगरले उहाँहरूले गाडी राखेरै बच्चा ल्याउनुहुन्छ, त्यो अवस्था छ। बच्चा त्यहाँ पुग्छ, कम्प्युटरको हुन्छ। त्यसपछि अब त्यो प्रावधानबाट नेपाल सरकारले सबै 753 विद्यालयलाई 1-1 पुगिसकेपछि मात्रै अर्को पालिकामा 1-1 थप्छु भन्ने नीति छ उहाँहरूको, त्यस कारणले हामीले अर्को ल्याउन सकेका छैनौँ।
सर, स्थानीय तहले चाहिँ त्यो नीति लगाउन सक्दैन, करोडौँ पैसा चाहिँ उसले लगानी गरिरहेछ, म चाहिँ एउटा विद्यालयमा प्राविधिक शिक्षा चाहिँ नगरकै तर्फबाट खर्च गरेर चाहिँ प्राविधिक शिक्षा लगाउँछु भन्न चाहिँ पाउँछ कि पाउँदैन?
पाउन चाहिँ पाउँछ, तर त्यो धान्न सक्ने अवस्था गाह्रो हुन्छ त्यो, किनभने प्राविधिक शिक्षाको लागि भनेको आठजना टिचर पाल्नुपर्छ, आठदेखि नौजनासम्म टिचर पाल्नुपर्छ, नौजना हुन्छ नि त्यहाँ, त्यो चाहिँ र त्यसको ग्यापको लागि निकै ठुलो रकम खर्च गर्नुपर्छ। नेपाल सरकारले दिए जस्तै ल्याब बनाउँदै भने 50 लाखदेखि 25 लाखसम्मको बिच हुन्थ्यो त्यो, त्यो एकदमै खर्चिलो छ। त्यो नगरले मात्रै चाहिँ दियो हुन सक्छ, तर नगरले के गरेको छ भने गणेश मानसिंह अध्ययन प्रतिष्ठानमा योपल्टदेखि प्राविधिक विषयको डिप्लोमा र पिएचएलसीको कोर्सको चाहिँ सुरुवात गरेको छ। गणेश मानसिंह प्रतिष्ठानलाई हामीले वार्षिक रूपमा 30 लाख रुपियाँ जति सहयोग गर्ने गरेका छ।
त्यहाँ 48 जना विद्यार्थीले भर्ना पाउँछन् एक सालमा।
हजुर हजुर हजुर, त्यो छ। अनि योपल्ट हामीले के पनि गरेका छौँ भने हाम्रो कृषि प्रधान क्षेत्र हो हाम्रो, जो है कृषिको बाली र पशु विज्ञान सम्बन्धी 4 जना बच्चालाई छात्रवृत्तिमा डिप्लोमा तहको चाहिँ निशुल्क हाम्रो छात्रवृत्तिमा चाहिँ चढाउने भनेर हामीले प्रायोगिक सिक्छौँ, त्यो मिलाउने पनि गरेका छौँ योपल्ट, र क्रमशः यसको माग चाहिँ बढाउँदै जान्छौँ हामी।
सरको अनुभवले दक्ष जनशक्ति उत्पादनमा अहिलेकै अवस्थाको शिक्षा नीतिले काम गर्ला त सर, स्थानीय तहले के गर्नुपर्छ र तपाईँहरू के गर्दै हुनुहुन्छ नीतिका लागि?
भने अब यो नीतिगत कुरा भनेको नेपाल सरकारको दुईवटा स्ट्रिम छन् स्पष्ट देखिने, एउटा एकैले धारमा जान्छ भने त्यसलाई एक किसिमले खुला गरेको छ, अर्को प्राविधिक धारमा जान्छ भने नेपाल सरकारले आफूले पनि लगानी गरेर नेपाल सरकार प्रदेश सरकारले गर्दैछ। हिजो अस्तिका दिनमा जस्तो अब प्राविधिक विषय पढ्नलाई टाढा जानु पनि पर्दैन, धेरै पैसा खर्चिनु पनि पर्दैन हालको अवस्थामा, भने झन् 3 वर्षको कोर्स भनेको हिजो अस्तिका दिनमा 7-8 लाख रुपियाँसम्म खर्च हुन्थ्यो, ठुलो प्रतिस्पर्धा हुन्थ्यो, अहिले त्यो पनि छैन, अहिले 2-3 लाखमा त्यो हुन्छ। अब यो चाहिँ ट्याक्कै नगरपालिकाले नै स्थापना गर्ने भन्ने चाहिँ हाम्रो योजना अहिले तत्कालै छैन, तर प्राविधिक विषय पढ्ने बच्चाहरूको लागि लगानी गर्ने योजना चाहिँ हामी छ, हाम्रो योपल्टको बजेटमा पनि छ, योपल्ट हामीले 4 जनालाई दिन्छ चाहिँ छात्रहरू चाहिँ पढाउँदै पनि छौँ हामी।
अझै सर, यो अहिलेको युग सुहाउँदो शिक्षा चाहिँ कस्तो हुनुपर्छ, तपाईँको अनुभवले के देखायो? होइन, यतिन्जेल शिक्षामा काम गर्दाखेरि अब यो पहिलेको यो अहिले चलिरहेको शिक्षा प्रणालीलाई चाहिँ परिवर्तन गर्न जरुरी छ कि छैन? हामीले कस्तो शिक्षा प्रणालीलाई अगाडि बढायौँ भने चाहिँ योग्य मान्छे उत्पादन गर्छौँ, दक्ष जनशक्ति उत्पादन गर्छौँ, के लाग्छ सर? अझै प्रश्न भनिदिनु न।
यो यस्तो छ सर, यसको दक्ष जनशक्ति होइन भन्ने कुरा मेजरमेन्ट गर्ने कुनै पनि कुरो छैन,
उसले त सिकेर निस्किनु पर्यो।
शिक्षाले के गर्ने हो त भन्दाखेरि शिक्षाले सोसलाइजेसन गर्ने हो, शिक्षाले समाजमा मिलेर बस्न सक्ने जनशक्ति उत्पादन गर्ने हो,
गरी खान सक्ने उत्पादन चाहिँ होइन सर। हामीले जानेको त शिक्षाले गरी खान सक्ने, ऊ आफू आत्मनिर्भर बन्ने त हुनु पर्यो नि त अहिलेको शिक्षा भन्नु हुन्छ सर।
हो, तर शिक्षा भनेको यस्तो कुरो हो, उसले चाहिँ सरकारी नोकरी अथवा कुनै संस्थामा नोकरी नै खानुपर्छ भन्ने कुरो होइन शिक्षाको कुरो,
पक्कै पनि
भनेको उसले समाजले स्वीकारेको, राष्ट्रले स्वीकारेको, कानुनले दिएको जुनसुकै व्यापार व्यवसाय काम गरेर खानको लागि प्रेरित गर्ने हो शिक्षा हो भनेको,
पक्कै पनि होइन। एउटा योग्य किसान बन्नु पनि सही शिक्षा हो, तर तपाईँहरूले त धान कसरी रोपिन्छ, के प्रविधि प्रयोग गर्नुपर्छ भन्ने पढाइतिर चाहिँ ध्यान दिनु पर्यो होला नि त सर, अबको शिक्षा त होइन सर।
हामीले धान कसरी रोपिन्छ अथवा इच्छा कसरी उत्पादन हुन्छ, अर्को कसरी उत्पादन हुन्छ भन्ने कुनै स्पेसिफिक विषय भन्दा पनि बच्चालाई सिकारु बनाउनु पर्यो क्या हामीले, उसले म यो क्षेत्रको मा चाहिँ स्पेसलाइजेसन गर्छु, म यो क्षेत्रमा जान चाहन्छु भन्ने उत्सुकता उत्पादन गर्छु, उत्सुकता बढाइदिनु पर्यो क्या हामीले। शिक्षाले सबै तालिमै दिन्छ भन्ने छैन, किनभने अहिलेको जमाना भनेको यस्तो एडभान्स जमाना भइसक्यो, बच्चाले चाहेको कुरो हो इन्टरनेटबाट अथवा अरू पोर्टलहरूबाट खोजेर सिक्न सक्ने सक्छ उसले, त्यस कारणले सबै विज्ञहरू हामीसँग हाम्रो टिचर हुन्छन् हुँदैछन्, त्यो एउटा पाटो छ, अहिलेसम्म छन् छैन, अर्को पाटो छ, कमी छ, त्यो कुरो छ, तर बच्चालाई लाइन दिनु पऱ्यो क्या हामीले, उसलाई त्यसको लागि विद्यालयमा कम्प्युटर दिनु पऱ्यो, यो पर्छस् भने तैँले चाहिँ त्यही क्षेत्रमा त सिक, तेरो विशेषज्ञता यसका लागि हामी सपोर्ट गर्छौँ भनेर भनिदिने हो क्या अहिलेको शिक्षा भनेको। वास्तवमा त्यो हामीलाई हिजो अस्तिका दिनमा सिओडब्ल्यु पाऊ भनेर घोकाएर कुटाएर पढाउने पनि होइन क्या राष्ट्रमा अहिलेको उनलाई कुन क्षेत्रमा जान चाहेको छ उसको इन्ट्रेस्ट के छ इन्ट्रेस्ट अनुसारको वातावरण क्रिएट गरिदिनु पर्यो हामीले
हो त्यो वातावरण चाहिँ शिवशताक्षीमा क्रिएट भएको छ कि छैन सर जस्तै एउटाको फुटबल खेल्ने इन्ट्रेस्ट छ भने त्यसले फुटबल खेल्न पाउने सिकाइ चाहिँ पाउँछ कि पाउँदैन त
हामीले अहिले तत्कालका लागि सबै बच्चालाई छैन होइन तर हामीले के गर्दैछौँ भने प्रतिभाको प्रस्फुटन कताबाट हुन्छ भनेर खोजिरहेको
छौँ
हामीले
यो चाहिँ यो कुरा महत्त्वपूर्ण हो सर हजुर हजुर सर हजुर
खेलकुदको माध्यमबाट त्यो विद्यालयमा खेलकुदमा इन्ट्रेस्ट राख्ने बच्चा कति छन् अथवा हामीले फुटबल दिनुपर्छ कि अथवा गेम विद्यालयले सिकाइदिनुपर्छ कि अथवा स्पोर्ट काउन्सिल कता कता छन् अब त्यहाँ चाहिँ देखाइदिनुपर्छ कि भन्ने कुरामा चाहिँ हामीले खोजी गरिरहेका छौँ अहिले
सर अब अझै तपाईँले तपाईँ आइसकेपछि शिवशताक्षीमा तपाईँले नेतृत्व सम्हालिसकेपछि के परिवर्तन गरेँ के भयो जस्तो लाग्छ अथवा आगामी दिनमा के भइदियो भने चाहिँ अझ राम्रो तरिकाले शिक्षामा प्रगति हासिल गर्न सकिन्छ जस्तो लाग्छ सर
यो यस्तो हुँदो रहेछ यो शिक्षा भन्ने कुरो शिक्षकले विद्यार्थीमा हस्तान्तरण गरेर मात्रै पनि हुँदो रहन्छ अथवा हामीले शिक्षकले हस्तान्तरण गरेर मात्रै पनि हुँदो रहन्छ बच्चालाई सकारात्मक बनाउनु पर्यो बच्चालाई सकारात्मक बनाउनुको लागि घरको वातावरण सकारात्मक बनिदिनु पर्यो हामीले आजका दिनमा अभिभावक शिक्षा पनि जरुरी छ क्या अब हाम्रो हिजोका दिनमा हामी यसो अब विभिन्न यो मिडियाहरूमा हेर्छौँ अथवा यो फेसबुकहरू हेर्छौँ तथा हेर्छौँ त्यहाँबाट राम्रा कुरा पनि आउँछ नि
पक्कै पनि
राम्रा कुरा पनि एक दुईवटा कुरा घटलाएका कुरा के छन् भने हिजोका दिनमा बच्चाले खेल्यो भनेर कान्छामा तिर घरमा ल्याएको भित्र ल्याएको एकजना अभिभावकले त्यहाँ फोटो आउँछ क्या
हजुर
र आजका दिनमा मोबाइल छोडेर त बाहिर खेल्न जा भनेको फोटो आउँछन् क्या त्यहाँ
पक्कै पनि सर हजुर
वास्तव यो वास्तवमा मार्ने कुरो हो क्या त्यस कारणले हामीले चाहिँ अभिभावकहरूलाई यति चाहिँ सेन्सिटिभ बनाइदिनुपर्छ उसको बच्चाले के गर्दैछ अब भोलिका दिनमा बाबुआमाको इन्ट्रेस्टले बच्चाले सिक्ने होइन कि बच्चाको के इन्ट्रेस्ट छ त्यो अनुसार हामीले वातावरण बनाइदिनुपर्छ भन्ने सन्देश अभिभावकहरूसँग लान हामीले कार्यक्रम गर्दैछौँ यो पटक हामीले शिक्षालाई शिक्षकहरूलाई दिने कार्यक्रम गर्दैछौँ है शिक्षकलाई बच्चाले चाहेको कुरो के हो त्यो चाहिँ त्यो आइडेन्टिफाई गरेर त्यो वातावरण दिनु चाहिँ कुशल शिक्षक हो भन्ने सन्देश हामी दिँदैछौँ है
हजुर सर
यो परिवर्तन भनेको एक्लैले पनि
सम्भव
रहेछ र शिक्षाको परिवर्तन भनेको तत्काल देखिँदो पनि रहेछ फेरि तत्काल लगानी हुन्छ तर देखिन्छ तर आइसोलेटिभ भएर लाग्नुपर्छ हामीले सयमा सय अझै पुर्याउँछौँ भनेर लाग्यो भने कतै हुँदैन कम्तीमा पनि यो वर्ष हामीले 50 अभिभावकलाई त्यो अभिभावक शिक्षा दिन सक्यौँ उहाँलाई पोजिटिभ बनाउन सक्यौँ भने अर्को वर्ष 50 ठाउँमा हर मा सय पुग्छ त्यो किसिमले बढ्दै जान्छ भनेर हामीले अभिभावक शिक्षा अभिभावक सचेतनाहरूको कार्यक्रमहरू पूर्व विद्यार्थीहरूको भेला गर्ने होइन पूर्व विद्यार्थीहरूलाई सम्मान गर्ने र गरेका छौँ यसको लागि प्रदेश सरकारले एउटा सडकबाट सिरिज क्लब भनेर ल्याएको थियो त्यो पनि एकदम राम्रो कार्यक्रम थियो हाम्रो दुईवटा एकदम चली पनि राखेको छ उहाँहरूले चाहिँ राष्ट्रिय रूपमा ख्यातिप्राप्त व्यक्तिहरूलाई ल्याएर बच्चाहरूसँग उभ्याइदिने गर्नुभएको थियो त्यो पनि मलाई राम्रो मोडल लागिरहेछ अब प्रदेशले गरेन भने पनि हामी त्यो पनि गर्नुपर्छ भनेर लागेको छौँ
हजुर सुरेन्द्र सर हामी अन्त्यमा छौँ यो सङ्कटका बेला विद्यार्थीहरूको कति पढ्ने बानी हराएको अवस्था छ होइन अभिभावकहरूले पनि अब आफ्नो नानीहरूलाई केयर गर्न नसकेनन् होला यो बेलामा चाहिँ यो सङ्कटका बेलामा तमाम शिवशताक्षी नगरपालिकाका अभिभावक र विद्यार्थीवर्ग शिक्षकवर्गहरूलाई तपाईँको सन्देश के छ सर
उहाँहरूलाई मैले अनुरोध गर्नुपर्ने कुरा आफ्नो बच्चाहरूलाई नजिकको पाएको छ नै विद्यालयमा लगेर एडमिसन गराइदिनुहोस् अहिले र त्यहाँबाट टेक्स्टबुकहरू दिन्छन् किताबहरू दिइन्छ किताबहरूलाई सकिन्छ आफै अध्ययन गर्न लागि बच्चालाई सकिँदैन भने पनि शिक्षकहरूसँग निरन्तर सम्पर्क राखेर चाहिँ बच्चाको सिकाइलाई निरन्तरता दिउँ त्यसको लागि नगरपालिकाले के सुविधा दिनुपर्छ हामी लागेका छौँ आफ्नो बच्चालाई विद्यालय पुर्याउने र बच्चालाई कसरी सिकाउने त मेरो बच्चालाई यसरी सिकाइदिनुपर्छ भनेर शिक्षकहरूसँग समन्वय गरेर बच्चाको रुचि अनुसारले सिकाउनको लागि उहाँहरूले वातावरण बनाएर स्कुलसम्म पुर्याइदिनु भयो भने त्यसपछि जिम्मा हामी लिन सक्छौँ
अन्त्यमा यो कोभिड 19 को संक्रमणको अवस्थामा पनि सबै बालबालिकाहरूले मास्कको प्रयोग गरौँ, सेनिटाइजरहरू प्रयोग गरौँ र सुरक्षित भएर चाहिँ विद्यालय गएर विद्यार्थीहरूको भर्नामा अभिभावकले पनि साथ दिउँ भन्न चाहिँ तपाईँहरूको सन्देश छ।
नगरपालिकाले लागेका कोरोना सम्बन्धी शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्न प्रदेशले पनि केही शिक्षाहरू दिएर कसै आर्थिक घरमा एकजना शिक्षकलाई पठाउने भन्ने कार्यक्रम छ हाम्रो, त्यसलाई पनि हामी निकट भविष्यमै अभिभावकहरूसँग पुर्याएर अझ बढी उहाँहरूलाई बच्चाको सिकाइ नै सक्रिय बनाउने भन्ने प्रयास गर्न छौँ।
हस्, सुरेन्द्र सर, यहाँले अत्यन्तै महत्त्वपूर्ण समय प्रदान गर्नुभयो, यहाँलाई हार्दिक आभार व्यक्त गर्दछु।
धन्यवाद।
पक्कै पनि जनप्रतिनिधि निर्वाचित भएर आएपछि विकास निर्माणका कामले गति लिँदै गएको छ। शिवसताक्षी नगरपालिकामा पनि स्थानीय तह कार्यान्वयनमा आइसकेपछि शिक्षा क्षेत्रमा पनि केही परिवर्तनका संकेतहरू देखिन थालेका छन्। विशेष गरी सामुदायिक विद्यालयहरूमा विद्यार्थीको विश्वास साथै अभिभावकको विश्वास गुम्दै गएको अवस्थामा पछिल्लो चरण शिवसताक्षी नगरपालिकामा सामुदायिक शिक्षामा स्थानीय अभिभावक र विद्यार्थीको पनि भरोसा बढ्दै गएको छ। अहिले शिक्षामा विशेष गरी प्राविधिक धारका शिक्षालाई नगरले अवलम्बन गर्दै गएको छ। आगामी दिनमा पनि सिकाइकलाई आधुनिक तवरले र जीवन उपयोगी शिक्षा नीति लिएर अगाडि बढ्न सकेमा शिवसताक्षी नगरपालिकाको शिक्षा क्षेत्र अब्बल बन्नेमा दुईमत छैन, हाम्रो पनि शुभकामना छ। हवस् त, अहिलेलाई कार्यक्रम जनतासँग जनप्रतिनिधि यति नै। हामी आगामी दिनमा फरक प्रसङ्गका साथ उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि प्राविधिक मित्र बिएल राईलाई धेरै धेरै धन्यवाद भन्दै कार्यक्रम प्रस्तुता म पुष्प बराल पनि बिदा चाहन्छु। नमस्कार।